یہ بی بی سی کی اردو سروس ہے۔ پیش خدمت ہے حالات حاضرہ کا پروگرام سیربین، جو اب ریڈیو کے علاوہ ہماری ویب سائٹ bbcurdu.com پر بھی براہ راست نشر کیا جاتا ہے۔ ہمارے فیس بک پیج اور ہماری ویب سائٹ پر آپ ہمارا ٹی وی پروگرام بھی دیکھ سکتے ہیں۔
جمعہ 14 دسمبر کے سیربین کے ساتھ نازش ظفر کا سلام۔ یمن میں حدیدہ کے مقام پر جنگ بندی، کیا سیز فائر دیر پا ثابت ہوگا؟ ایک تجزیہ کار نے کہا،
جو انٹرنیشنل گارنٹرز ہیں، انٹرنیشنل جو فورسز ہیں، ان کے انٹرسٹ کے انوالو ہیں اس میں، جو گارنٹیز ملیں گی، کیا وہ گارنٹیز امپلیمنٹ بھی ہوں گی یا نہیں ہوں گی؟
آرمی پبلک سکول واقعے میں ہلاک ہونے والے بچوں کے والدین پشاور کے ایک مکان میں مل بیٹھتے ہیں، بچوں کو یاد بھی کرتے ہیں اور انصاف کا تقاضا بھی۔
ایسے تک تو میں سو ہی نہیں پائی صرف یہی سوچ کے کہ پتہ نہیں اس ٹائم بچوں کی کیا گزر رہی ہوگی، وہ مما کہہ رہے ہوں گے، وہ پاپا کہہ رہے ہوں گے، وہ چیخ رہے ہوں گے، وہ رو رہے ہوں گے۔
یہ سب اور دیگر کئی موضوعات پر بات ہوگی، لیکن پہلے خاص خاص خبریں پرنیا خان سے۔
اقوام متحدہ کے تحت ہونے والے مذاکرات کے نتیجے میں یمن کی حکومت اور حوثی باغی حدیدہ میں جنگ بندی کے معاہدے پر اب تک قائم ہے۔ سویڈن میں ہونے والے مذاکرات کے نتیجے میں یمن کے متحارب گروہوں کے درمیان جنگ بندی کو ایک بڑی کامیابی کہا جا رہا ہے۔ کوئٹہ شہر سے نیورو سرجن ڈاکٹر ابراہیم خلیل کے اغوا کے واقعے کے خلاف ڈاکٹروں کا ایک ہنگامی اجلاس منعقد ہوا۔ ینگ ڈاکٹرز ایسوسی ایشن کے جنرل سیکرٹری ڈاکٹر حنیف لونی نے اس واقعے کی مذمت کرتے ہوئے کہا،
بہت ہی شرمناک واقعہ ہے، بے حس گورنمنٹ ہے، ڈاکٹر سے یہ ڈیوٹی کی بات کرتے ہیں، جب ڈاکٹر کی پروٹیکشن کی بات آ جاتی ہے ان کو ٹس، یہ ٹس سے مس نہیں ہوتے۔ ہمارے ڈاکٹر کمیونٹی اس پہ بہت ایجیٹیٹڈ ہے اور انشاءاللہ ود ان 24 آور ان کو ایک ایسا عمل دیں گے اپنی احتجاجی تحریک کا۔ اگر انہوں نے کوئی ڈاکٹر کو بےزیابی کے لیے کوئی مؤثر اقدامات نہیں اٹھائے تو ہم اپنا فیصلہ کرنے میں بھرپور آزاد ہوں گے۔ ہم ان لوگوں کو اکاؤنٹیبل بنائیں گے جو اسمبلی میں بیٹھے ہوئے ہیں، جو ارباب اختیار ہے، جو ہمارے
امریکی ڈیموکریٹس نے گوئٹیمالا کی 7 سالہ لڑکی کی امریکی بارڈر پیٹرول کی حراست میں بھوک اور پیاس کی وجہ سے ہونے والی موت کی تحقیقات کا حکم دے دیا۔ آئرلینڈ کی خواتین کے لیے آئرش سینٹ نے اسقاط حمل کو قانونی حیثیت دے دی۔ اس کی حتمی منظوری کے لیے صدر لیو وارکت کو یہ بل پیش کیا جائے گا۔ برطانوی وزیراعظم تھریزا مے برسلز میں یورپی یونین کے رہنماؤں کی بریکسٹ ڈیل کے لیے حمایت لینے میں ناکام رہیں۔ ان کے برسلز کے اس دورے کا مقصد یورپی یونین کے رہنماؤں کو بریکسٹ کی ڈیل پر آمادہ کرنا تھا، مگر یورپین کمیشن کے صدر جان کلاڈ نے کہا کہ بریکسٹ کے معاملے پر مزید مذاکرات کی کوئی گنجائش نہیں۔
حالات حاضرہ کا پروگرام سیربین، آپ بی بی سی اردو سروس سے سن رہے ہیں۔ بلوچستان کے ضلع کیچ میں ایک واقعے میں سیکیورٹی فورسز کے اہلکاروں کے ہلاک ہونے کی اطلاعات ملی ہیں، اس کی تفصیل پروگرام میں آگے چل کر جانیں گے۔ اس کے علاوہ سوشل میڈیا پر ایک معلم کی ویڈیو کے بارے میں بات کریں گے، جس میں انہیں طلبہ پر تشدد کرتے ہوئے دیکھا جا سکتا ہے۔ لیکن پہلے آج کا بڑا موضوع یمن سے۔ سویڈن میں اقوام متحدہ کی نگرانی میں ہونے والے مذاکرات کے نتیجے میں یمن کی حکومت اور حوثی باغیوں کے درمیان ساحلی شہر حدیدہ میں جنگ بندی کا معاہدہ طے پا گیا ہے۔ ایک طرف اس معاہدے کو پذیرائی مل رہی ہے، وہیں یمن کے کئی حلقوں میں ایسی رائے بھی موجود ہے جو اس معاہدے سے زیادہ توقعات نہیں رکھتے۔ بی بی سی کے نامہ نگاروں کے مراسلوں پر مبنی خلاصہ سنیے ہدی اکرام سے۔
یمن میں موجود حوثی باغیوں اور حکومت کے درمیان سویڈن میں ہونے والے امن مذاکرات خوشگوار ماحول میں اختتام پذیر ہوئے۔ دونوں فریقین اس بات پر رضامند ہوئے کہ حدیدہ شہر اور بندرگاہ پر جنگ بندی کر دی جائے گی۔ یمنی وزیر خارجہ خالد الیمانی نے اس معاہدے کا خیر مقدم کرتے ہوئے کہا ہے کہ اگر یہ برقرار رہتا ہے تو یہ جنگ کے آغاز کے بعد سے سب سے بڑا قدم ہوگا۔ امریکی سیکرٹری خارجہ مائیک پومپیو نے کہا ہے کہ قیام امن اب ممکن تھا۔ یمن میں ترقیاتی منصوبوں پر کام کرنے والے غیر سرکاری ادارے سینٹر فار انٹرنیشنل پرائیویٹ انٹرپرائز کے سربراہ عبد الوہاب القبسی کہتے ہیں کہ یہ ایک بہت اچھا قدم ہے، پر اب بھی بہت کچھ کرنے کی ضرورت ہے۔
یہ ایک زبردست خبر ہے. اس وقت جنگ حدیدہ میں جاری ہے, وہاں جنگ بندی ہونا اور افواج کی تعیناتی یقیناً بہت خوش آئند ہے. اور حقیقت یہ ہے کہ بین الاقوامی برادری کی کاوشوں نے بھی یمنی لوگوں میں امید پیدا کی ہے.
اس معاہدے کے حق میں اگر باتیں سامنے آ رہی ہیں تو دوسری طرف ایسی رائے بھی ہے جو اتنی پر امید نہیں. یمن کے صنعت اور تجارت کے سابق وزیر ڈاکٹر سعد الدین طالب نے اپنے شبہات کا اظہار کرتے ہوئے اس امن معاہدے کو اتنا مضبوط قرار نہیں دیا.
میں پر امید نہیں ہوں کیونکہ ایک تو ان معاہدوں پر دستخط نہیں ہوئے ہیں, دوسرا اس سے پہلے حوثیوں کے ساتھ جو دستخط شدہ معاہدے تھے ان کا بھی انہوں نے کبھی پاس نہیں رکھا, اس لیے یہ معاہدہ انتہائی کمزور ہے.
اقوام متحدہ کے سیکرٹری جنرل انتونیو گتریش کے مطابق یمن حکومت کی افواج اور ان کے مخالف حوثی باغی دونوں ہی حدیدہ شہر سے چند دنوں میں دستبردار ہو جائیں گے اور ان کی جگہ شہر کا کنٹرول مقامی فورس سنبھال لیں گی. اس کے بعد اس جنگ بندی کا اطلاق پورے حدیدہ صوبے پر ہوگا. جنگ کی وجہ سے اس کی بندرگاہ عملی طور پر بند ہو چکی ہے, جس کی وجہ سے حوثیوں کے زیر قبضہ یمن کے شمالی علاقے میں امدادی سامان پہنچ نہیں پا رہا.
تفصیل ہم نے ہدا اکرام کی رپورٹ میں جانی. یمن میں حدیدہ کی بندرگاہ پر ہونے والی جنگ بندی کا فریقین نے خیر مقدم کیا ہے, کچھ خدشات کا اظہار بھی کیا ہے. میں نے تجزیہ کار ریاض شیخ سے بات کی اور ان سے پوچھا کہ حدیدہ میں ہونے والا جنگ بندی کا معاہدہ کتنا دیر پا ثابت ہوگا.
جو انٹرنیشنل گارنٹرز ہیں, انٹرنیشنل جو فورسز ہیں, ان کے انٹرسٹ کیا انوالو ہیں اس میں اور وہ کس حد تک اس صورتحال بدلتی ہوئی صورتحال کے اندر اپنی ایکشن لیں گے. جو گارنٹیز ملیں گی کیا وہ گارنٹیز امپلیمنٹ بھی ہوں گی یا نہیں ہوں گی, کیونکہ جو ریجنل کانفلکٹ ہے سعودی عرب کا اور ایران کا اور ان کو جو دوسرے کیمپس ہیں, مثلاً ایران کی ہم بات کر رہے ہیں, رشیا اور چائنا ایک طرف ہوں گے اور جو سعودی عرب کے لیے اگر یو اے ای اور امریکہ ایک طرف ہوں گے, اب یہ نظر آئے گا کہ ان کا کس حد تک کمپرومائزز ہوتی ہیں, کس حد تک یہ فرم رہتے ہیں ان ڈیسیشن پر. لیکن میرا خیال ہے کہ فلی امپلیمنٹیشن تو ایک بہت مشکل مرحلہ ہوگا. وہ آپ کو دیکھنا ہوگا کہ فورن ایڈ جب ٹریول کرے گی اس کی ڈسٹریبیوشن پر مسائل اٹھیں گے.
اچھا ریاض صاحب, ہم نے دیکھا ہے کہ ایران اور سعودی عرب دونوں ممالک نے جنگ بندی کا خیر مقدم کیا ہے, لیکن حوثی باغیوں اور یمنی حکومت کے درمیان ایک لمبے عرصے کے لیے قابل قبول تصفیہ کیا ہو سکتا ہے؟
پہلے تو یہ دیکھنا ہوگا کہ جو شیئر ہوگا گورنمنٹ میں اس میں کیا صورتحال بنے گی. جو فری مومنٹ ہوگا اس کو دیکھنا ہوگا. سعودی عرب کس قسم کی وہ چاہے گا کہ وہ جو سیٹلائٹ جو اس کا کنٹرول ہے یا وہ ساری اسپلٹ مسئلے پہ کس طرح رہے, جبکہ ایران کی یہ سچویشن ہوگی کہ وہ فردر انفلوئنس اس علاقے میں رکھے تاکہ جس طرح کی اگر مڈل ایسٹ میں صورتحال ڈیولپ ہوتی ہے تو وہ اس کو یہاں پر ایکسپلائٹ کر سکے.
اچھا, امریکی سینٹ نے اپنی قراردادوں کے ذریعے امریکی صدر کو پیغام دیا ہے کہ اب وہ سعودی عرب کے ساتھ سٹیٹس کو برداشت نہیں کریں گے. آپ کو لگتا ہے کہ کیا سعودی عرب کے بارے میں اب صدر ٹرمپ کی پالیسی کچھ تبدیل ہوگی؟
بہت مشکل ہے, کیونکہ ٹرمپ کی ایک وہ خاص الیکشن ایجنڈا تھا, ٹرمپ کی ایک خاص جو ہے وہ اپروچ ہے ساری صورتحال کے لیے. تو یا تو کوئی بہت آؤٹ رائٹلی جا کے جو ہے وہ سینٹ اور کانگریس جا کے کوئی اسٹیپس لے تو وہ تو الگ بات ہے, ورنہ نارمل سچویشن میں مجھے نہیں لگتا ہے کہ بہت زیادہ جو ہے وہ چینج آئے گا امریکن پالیسی کے اندر.
محقق اور معلم ریاض شیخ بی بی سی سے بات کر رہے تھے. پاکستان کے صوبہ بلوچستان کے ضلع کیچ میں مسلح افراد اور سیکیورٹی فورسز کے درمیان فائرنگ کا تبادلہ ہوا ہے. اس واقعے کے حوالے سے میں نے بی بی سی کے کوئٹہ میں موجود ساتھی محمد کاظم سے بات کی اور تفصیل جانی.
یہ واقعہ پیش آیا ہے ضلع کیچ کے علاقہ ہے واقعے کے نام سے, تو وہاں جو انتظامیہ کے اہلکار ہیں ان سے ہماری بات ہوئی. ان کا یہ کہنا تھا کہ سیکورٹی فورسز کا ایک قافلہ کلگ اور ابدوئی پوسٹ کی جانب جا رہا تھا. سیکورٹی فورسز کا قافلہ بلیدہ ایک علاقہ ہے, اس سے اندازاً کوئی 50 کلومیٹر جب یہ واقعے کے قریب پہنچا تو نامعلوم مسلح افراد نے اس پر حملہ کیا اور اس علاقے میں سیکورٹی فورسز اور عملاوروں کے درمیان فائرنگ کا تبادلہ ہوا ہے, جس میں جو سیکورٹی فورسز ہیں ان کے 6 اہلکار ہلاک اور ایک کیپٹن سمیت 14 اہلکار زخمی ہوئے ہیں.
جس ضلع میں یہ واقعہ پیش آیا ہے اس کے بارے میں بتائیے گا.
یہ بلوچستان کا ایران سے متصل ضلع ہے کیچ, تو اس ضلع کا شمار ان علاقوں میں ہوتا ہے جو کہ شورش سے کچھ زیادہ متاثر ہے. تو اس علاقے میں پہلے بھی جو ہے نا اس طرح کی سیکورٹی فورسز پر حملوں اور باقی جو تنصیبات ہے ان پر بھی کمی و بیشی کے ساتھ اس ضلع میں جو ہے نا واقعات پیش آتے رہتے ہیں.
اس واقعے کی ذمہ داری کسی نے قبول کی ہے ابھی تک؟
جی اس واقعے کی ذمہ داری جو تین کالعدم عسکریت پسند تنظیمیں ہیں, بلوچ لبریشن فرنٹ, بلوچ لبریشن آرمی اور ایک اور تنظیم ہے بلوچ ریپبلکن گارڈز, کی جانب سے قبول کی گئی ہے. اور ان کی جانب سے دعویٰ کیا گیا ہے کہ ان تینوں تنظیموں کی ایک مشترکہ کارروائی تھی.
کوئٹہ سے محمد قاسم نے ہمیں تفصیل بتائی. پاکستان کے صوبہ سندھ سے ایک ویڈیو سوشل میڈیا پر شیئر کی گئی ہے جہاں مسجد میں ایک معلم کو بچوں کو تشدد کا نشانہ بناتے ہوئے دیکھا جا سکتا ہے. اس ویڈیو کے وائرل ہونے کے بعد کہا جا رہا ہے کہ معلم کو گرفتار کر لیا گیا ہے. سوشل میڈیا اس حوالے سے کیا کہتا ہے؟ میں نے ساتھی طاہر عمران سے پوچھا.
سوشل میڈیا پر گزشتہ اگر ہم دیکھیں تو کافی سالوں سے ایسا مٹیریل جو ہے وہ آتا رہتا ہے اور ہر دفعہ آؤٹ ریج ہوتا ہے, غصہ آتا ہے, لوگ بولتے ہیں. اس میں جو سب سے اہم بات ہے جو لوگ پوائنٹ آؤٹ کر رہے ہیں وہ یہ ہے کہ ایک شخص نے ہمت کی اور کھڑے ہو کے مولوی صاحب کو کنفرنٹ کیا, جو معلم ہیں ان کو کنفرنٹ کیا اور ان سے کہا کہ جی آپ ایسا نہیں کر سکتے, اور اس کے اوپر لوگ ان کی ہمت کی داد دے رہے ہیں. دوسرے نمبر پہ جو امام جو بھی وہ ہیں معلم ہیں امام ہیں ان کے اوپر شدید تنقید کی جا رہی ہے.
یعنی ایک اچھی صورت ہم سوشل میڈیا کی دیکھ رہے ہیں کہ جب آواز اٹھائی جاتی ہے تو وہ کہیں نہ کہیں سنی جاتی ہے پھر.
ہاں اگر ہم اچھی صورت تو نہیں کہہ سکتے, ایک نی جرک ریئیکشن ہے, لوگ بہت
یعنی مسئلے کا حل نہیں ہے.
مسئلے کا حل نہیں ہے, ہمارے یہاں بہت سارے ایسے مسائل ہو رہے ہیں, لوگ ان کے اوپر جا کے غم و غصے کا اظہار کرتے ہیں تو وہ ایک وینٹنگ چیمبر بن چکا ہے.
جب ویڈیو وائرل ہوئی, ریئیکشن آیا اور پھر
وہیں کا بھی معاملہ. یعنی اس ملک میں ہزاروں جگہوں پہ تشدد ہوتا ہے, سو یہ یعنی کہ اٹس کامن. اس کا اگر جب تک وہ لوگ یہ کہہ رہے ہیں کہ صحیح حل نہیں نکالا جائے گا, ہم کتنی کو ویڈیوز.
اور ہم سب جانتے ہیں کہ سکولوں میں اور مدارس میں بچوں کے ساتھ تشدد جو ہے یہ ایک عام رویہ ہے اور والدین جانتے ہیں اس بات.
بالکل, اور اکثر مجھے ویڈیو مثلا بی بی سی اردو کے فیس بک پیج پہ اکثر ہمارے جو سامعین قارئین ہیں وہ ایسی ویڈیوز بھجواتے ہیں. بڑی
بہرحال ایک بحث کا آغاز ہوا ہے جو اچھی بات ہے. دوسرا ہم بات کرتے جائیں پاکستان سپر لیگ کے حوالے سے, لوگ ایکسائٹیڈ تو ہیں ہی لیکن بہت سی کنٹروورسیز ابھی سے اس کے بارے میں سامنے آنے لگ گئی ہیں. سوشل میڈیا کیا کہہ رہا ہے؟
سب سے پہلے تو یہ ہے کہ انہوں نے کوئی اکاؤنٹس وغیرہ تھے وہ ایک دوسرے کو بھجوا دیے, مثلا کراچی کنگز کے اکاؤنٹ شاید پشاور والوں کو بھجوا دیے. اس طرح کو بات ہوئی ہے جس پہ لوگ
کون سے اکاؤنٹس, قسم کے اکاؤنٹس.
اب یہ میں نے نہیں دیکھا کہ یہ کن اکاؤنٹس کی بات کر رہے ہیں, لیکن اس کو پی ایس ایل 4 جو ہے وہ اس کو ٹاپ ٹرینڈ ہے ٹویٹر کے اوپر اور اس پہ بہت ساری بات ہو رہی ہے. اس کے جو میچز کو اناؤنس کیا گیا اس میں 5 میچز جو ہیں وہ کراچی میں ہوں گے, 3 لاہور میں ہوں گے اور باقی میچز جو ہیں وہ شارجہ, دبئی اور ابوظہبی میں ہوں گے. سو اس لیے یہ کافی ایکسائٹنگ ہے. تقریباً یعنی ایک میچ سے شروع ہو کے اب 8 میچز تقریباً جو ہیں وہ پاکستان میں ہو رہے ہیں, لوگ بڑے ایکسائٹیڈ ہیں اس کے بارے میں.
ایک اور میں بات کرنا چاہوں گی ہمارے اردو کے شاعر جان ایلیا کی, جن کو لگتا ہے کہ سوشل میڈیا نے ہی دوسرا جنم دے دیا ہے. بہت چیزیں ان کی شیئر ہوتی ہیں, آج پھر یہ ٹرینڈ کر رہے ہیں, بہت ان کا چرچا ہے. کیا آج کہہ رہا ہے سوشل میڈیا؟
مجھے لگتا ہے کہ جان ایلیا اس دور میں زندہ ہیں, شاید وہ پہلے کوئی اور یعنی کہ جنم میں وہ ان کو کوئی پہلا جنم تھا, یہ ان کا اصل جنم یہ ہے. ہر حالات و واقعات کی مناسبت سے ان کا شعر کوئی نہ کوئی سامنے آ جاتا ہے اور اس کے اوپر لوگ بات کر رہے ہوتے ہیں, اور ایسے وہ واقعاتی شعر ہیں کہ وہ بالکل فٹ بیٹھتے ہیں.
طاہر عمران سے ہماری گفتگو آپ نے سنی. آپ کی آواز پروگرام میں شامل کرنے کے لیے آج فیس بک پر ہم نے پوچھا تھا کہ ملک میں جگہ جگہ سی این جی کی بندش اور گھروں سے گیس غائب ہونے کے متعلق آپ کو کن مشکلات کا سامنا ہے. آپ نے اپنا پیغام بی بی سی کے فیس بک پیج میسنجر پر آڈیو کی صورت میں بھیجا, پروگرام میں شامل کرتے ہیں. سنتے ہیں کہ سافر خان, ماجد زمان, علی زامرانی اور صدیق بلوچ نے کیا کہا.
خیبر پختونخوا مردان سے بات کر رہے. یہاں پر تو گیس بالکل نہیں ہے کیونکہ سی این جی پمپ والوں کے ساتھ ان لوگوں کا معاہدہ ہے, پتہ نہیں کیا ہے, سارا اس کو دے دیتے ہیں. ادھر تو بالکل نہیں ہے, نہ رات کو ہوتا ہے نہ دن کو ہوتا ہے, پتہ نہیں ہمارا کیا بنے گا, اللہ رحم کرے.
جی ماجد رحمان بات کر رہا ہوں گوٹکی سے. ہمارے گاؤں میں گیس کی بہت لوڈ شیڈنگ ہے, حتیٰ کہ قادر پور گیس فیلڈ ہمارے علاقے سے تقریباً 16 کلومیٹر ہے, یہ پورے پاکستان کو گیس فراہم کرتی ہے, تب بھی ہمارے گاؤں میں گیس کی لوڈ شیڈنگ ہوتی ہے.
یہ ہب چوکی بلوچستان کے علاقے سے میں بات کر رہا ہوں. یہ جو میں آپ کے خوشگوار کرنا چاہتا ہوں کہ تقریباً کافی دنوں سے کراچی میں سی این جی بالکل بند ہے, اور کراچی کی جو گاڑیاں ہیں, بسز ہیں, کوچز ہیں, رکشے ہیں, سارے ہب میں آ رہے ہیں اور یہاں سے سی این جی بھروا رہے ہیں, اور ہب میں ان کی لمبی لمبی قطاریں بھی لگی ہیں.
میرا تعلق پشین بلوچستان سے ہیں.
ये कि गैस की कमी है मुल्क के अंदर, उसकी सबसे बड़ी वजह तो ये है कि बेअनगम आबादी और बिना सोचे समझे जो सनतें हैं या जो कारखाने हैं उनको कनेक्शन देना।
ऑडियो पैगाम आपने सुने, बहुत से सामेन की राय शामिल नहीं हो पाती जिस पर उन्हें शिकायत भी होती है। हम कोशिश करते हैं कि ज़्यादा से ज़्यादा आपकी आवाज़ को प्रोग्राम में शामिल करें। प्रोग्राम के हवाले से राय देना चाहें तो बीबीसी उर्दू के फेसबुक पेज के अलावा ट्विटर पर भी दे सकते हैं। सैरबीन यहाँ अपने निस्फ को पहुँचा, ज़रा देर के बाद प्रोग्राम में कई मौजूदात पर बात होगी।
सैरबीन सुनने या देखने के लिए हमारी वेबसाइट bbcurdu.com पर तशरीफ लाइए। हमारा टीवी प्रोग्राम पीर से जुमे तक पाकिस्तान के वक्त के मुताबिक शाम 7 बजे bbcurdu.com और बीबीसी उर्दू के फेसबुक पेज पर भी बराह रास्त नशर किया जाता है। आप हमसे इंस्टाग्राम पर भी राब्ता कर सकते हैं, हमें ट्विटर पर भी फॉलो करें। हमारा ट्विटर हैंडल है @bbcurdu।
बॉलीवुड स्टार कटरीना कैफ की फिल्म जीरो के गाने हुसन परचम को लॉन्च कर दिया गया है। फिल्म के डायरेक्टर आनंद राय और कटरीना ने लॉन्च इवेंट पर सुनिए क्या क्या बातें की।
नहीं, मेरे पास और कोई चारा ही नहीं था, मैं बताऊं, क्योंकि इतना सिजलिंग सॉन्ग मैंने भी कभी नहीं किया, तो मेरे को बॉस को लगना ही था इसके लिए और कटरीना लगनी, तो ये फ्रीडम मैंने अपने लिए नहीं, मेरे पास और कोई चारा नहीं। इनफैक्ट इनसे मैं इसमें सीखा हूँ बहुत कुछ जो आने वाली फिल्मों में अप्लाई करूंगा मैं।
हुस्न परचम एक्चुअली जब भी मैं भले कोई आइटम सॉन्ग हो या पर्टिकुलरली फीमेल रिलेटेड सॉन्ग हो, मैंने हमेशा गर्ल्स को स्ट्रेंथ देने की कोशिश की है अपने गानों में, हमेशा उनको एक रुतबा देने की कोशिश की है ना। अभी तक क्या होता है जनरली के गानों में हुस्न को बड़ा नाजुक, बड़ा ऐसा ही ओके डेलिकेट, बट ओके फाइन वो डेलिकेट है पर उसमें दम भी है यार, उसमें दमखम है, उसका अपना एक रुतबा है, अपना एक मकाम है, अपना एक एटीट्यूड है। वो सारा एटीट्यूड, वो सारा दमखम, वो सारा रुतबा मैंने हुस्न परचम में कि हुस्न ब्यूटी इज लाइक ए फ्लैग मैन, ये रेवोल्यूशन ला सकती है जैसे फ्लैग रेवोल्यूशन ला सकती
है। माय क्वेश्चन इज यू हैव बीन वेरी लकी इन फैक्ट लाइक इन द फिल्म शाहरुख इज वेरी ईगर टू किस यू एक्चुअली ना। There's a song like where he's kissing you, he gets a kiss from, he kisses you. How much did you enjoy that? Because normally on screen, Shah Rukh doesn't kiss his heroines actually.
Wow. Sir, I think I need a minute to appreciate this question.
And this was
first.
The second time I think.
It's like a googly. I told you it was going to be a googly.
Jab tak hai jaan mein also you were quite lucky in fact. Like this is the second time.
Oh, oh sir, aap to puri research karke aaye hain.
Kisne bola main lucky hoon? Wo lucky hai.
हालात हाजरा का प्रोग्राम सैरबीन आप बीबीसी उर्दू सर्विस से सुन रहे हैं। एक नज़र बीबीसी की वेबसाइट पर डालते हैं जहां एक खबर शिमाली कोरिया से ताल्लुक़ रखने वाली ऐसी खातून के मुतालिक मौजूद है जो खुद स्मगलिंग का शिकार हुई थी और फिर उन्होंने अपने मुल्क की खवातीन को बेचने का काम किया। उनकी कहानी पढ़ना चाहें तो बीबीसी उर्दू की वेबसाइट पर आएँ। प्रोग्राम में दीगर मौजूदात को शामिल करते हैं। इन दिनों पिशावर के वर्सक रोड पर एक मकान में आर्मी पब्लिक स्कूल पर हमले में हलाक होने वाले बच्चों और असातिज़ा की तस्वीरें, उनके यूनिफॉर्म, बैग्स, किताबें, जूते और उनकी ढेर सारी यादें नुमाया की गई हैं। इन बच्चों के वालिदैन महीने में एक या दो मरतबा इस मकान में मिलते हैं और अपने एहसास एक दूसरे के साथ बांटते हैं। हमारे साथी अजीजुल्ला ने इस मकान में इन वालिदैन से मुलाकात की जिन्हें अपना मकान अपने बच्चों के जाने के बाद मकान तो लगता है लेकिन घर नहीं लगता।
प्ले ग्रुप से और मैट्रिक तक APS में ही पढ़ा हूँ और मेरे सारे बच्चे वहीं से पढ़े, बड़ी बेटी से मैं ये मुनीत के, मैंने कभी स्कूल के अंदर इस किस्म का फौजियों का आना, वहाँ पर परेड करना, फर्स्ट एड की ट्रेनिंग भी आज तक स्कूल के अंदर नहीं हुई मेरी उसके मुताबिक।
जब ऑडिटोरियम में बच्चों को भेजा गया तो कौन ऐसा बंदा था जिसने कहा कि आओ तैयार है सब कुछ, मामला
नहीं इकट्ठा करने वाला,
इकट्ठा करने वाला आया ऊपर से, कौन आया होगा ना इकट्ठा करो सब बच्चों को, ये इनका बड़ा कौन था, किसने कहा कि इकट्ठा करो सबको?
आज भी पता चला है कि जी फेसबुक के ऊपर कुछ ऐसे बच्चों की तस्वीर है जिनमें मेरा बेटा भी शामिल है।
सर फायरिंग हो रही है और अंदर से मूवी बन रही है।
मूवी बन रही, कौन बना रहा था ये
दहशतगर्द, इसको फाइनेंस कौन करता है, क्या कौन से ऐसे ममालिक है जो इन लोगों को अपनी दुश्मनियां, हमारे जो बच्चे हैं जिसका कोई कसूर नहीं है इन चीजों में, उनसे क्यों लिया जा रहा है? हम सारी जो है ना फैमिली आज अहद करते हैं कि अगर हमें यहाँ से इनाम नहीं मिलता तो हम यूनाइटेड नेशन जाएंगे और यूनाइटेड नेशन में हम अपनी आवाज उठाएंगे। यूनाइटेड नेशन के दरवाजे के सामने हम उस वक्त तक बैठे रहेंगे जब तक जो है ना हमें इंसाफ नहीं मिलता।
लोग पूछते हैं अक्सर कि तुम लोगों को सुकून क्यों नहीं आता, माँ को सुकून कैसे आए। मुझे कल 4 साल बाद पता चला कि मेरे बच्चे को 2 गोलियां लगी है, दोनों सर पे लगी है।
तुमने चेक किया था कि वो वाकई असपन था? तुमने चेक किया था? मैंने उनको कहा मैंने पूरा चेक किया था, वो हमारा ही असपन था, लेकिन वो पता नहीं उनको यकीन नहीं आ रहा था कि जिस बच्चे को आप इतना प्यार कर रहे थे, इतना सब कुछ कर रहे थे, जिसको आप कभी मार नहीं रहे थे, डांट नहीं रहे थे, गुस्सा नहीं कर रहे थे, तो वो जब हमें मिलेगा तो इस तरह मिलेगा।
जहाँ पे जो उसको लगी है ना शहीद को, जहाँ पे ब्लड, तो शहीद ने वहाँ पे अपना रखा, जब हाथ रखा तो उसके ग्लव्स पहने हुए थे, उसको उसी दिन उससे मतलब मंडे को उसको पहन के गया उसके, उसने वहाँ पे उस जगह तक जिससे हाथ रखा वो ग्लव्स मुझे 2.5 महीने के बाद मुझे मिले। मैंने कहा बिल्कुल वो नीट ना, मैंने कहा मैं इसको रख लेती हूँ ना अपने बेटे की यादगार, मैं उसे रख लेती हूँ। मैंने उसको उठा के और मैंने उसे रख दिया, फिर कुछ दिनों के बाद मैंने ग्लव्स से मैं धो लेती हूँ, हालांकि बिल्कुल देखने से बिल्कुल नीट एंड क्लीन है ना। मैंने कहा चलो धो के रख लेते हैं, जब मैंने उसे पानी में डाला है ना तो उसको मैंने भिगोया तो बिल्कुल ऐसे जैसे कोई पोटली नहीं होती, उसमें से ब्लड पूरी तरीके से रिस रहा उसमें से। मैं उसको हाथ से पानी धो रही हूँ, मुझे जो तकलीफ उस टाइम हुई थी अल्लाह, ये वो वक्त आ गया है कि मैं आज अपने बच्चे का खून अपने हाथों से धो रही हूँ।
ऐसे तक तो मैं सो ही नहीं पाई सिर्फ यही सोच के कि पता नहीं उस टाइम बच्चों पे क्या गुजर रही होगी, वो मम्मा कह रहे होंगे, वो पापा कह रहे होंगे, वो चीख रहे होंगे, वो रो रहे होंगे, वो उसे बुला रहे होंगे हमें, और हमें पता ही नहीं था। 4 साल हमने हर तरह से मेहनत की, चाहे हमने रैलियां निकाली हैं, चाहे हमने मीटिंगें की हैं, हमने बहुत मेहनत की है। हम मतलब इस बात पे बहुत सुरखरू होंगे इस दुनिया में भी और उस दुनिया में भी और अपने बच्चों के सामने भी कि बच्चों हमने तुम लोगों के लिए जितना कुछ कर सकते थे हमने किया। हम सब ने इस चीज़ का पुरजोर मुतालबा करना है कि ये चूँकि दुश्मन हमारे हैं, उन्होंने हमारे बच्चों को शहीद किया है, हमारे जिगर के टुकड़े हमसे छीने हैं, तो इंतकाम भी हम लेंगे, उनका कोई हाथ नहीं है, उनका हाथ सिर्फ इनको पकड़वाने में हो सकता है, लेकिन सजा देने का हक हमारा है।
APS वाकये में बच्चों के जाने के बाद कई सवाल ऐसे हैं जिनके जवाब वालिदैन अब तक तलाश कर रहे हैं। और अब वक्त हुआ है हफ्तावार स्पोर्ट्स फीचर का, जो पेश कर रहे हैं अब्दुल रशीद शकूर।
मेरे ख्याल में सबसे ज्यादा कंसर्निंग बात जो है वो सरफराज की अपनी फॉर्म है।
4 साल में बर्बादी हुई, सिर्फ हॉकी हारी नहीं, हॉकी बर्बाद हो गई।
कॉमनवेल्थ के बाद मैंने बहुत ज्यादा मेहनत की अल्हम्दुलिल्लाह, और उसका मुझे अल्लाह ताला ने सिला दिया।
जुनूबी अफ्रीका का दौरा, पाकिस्तानी क्रिकेट टीम के लिए सख्त तरीन इम्तिहान, और वर्ल्ड कप हॉकी में पाकिस्तान की मायूस कुन कारकर्दगी, लेकिन जिम्मेदार कौन? खेल के मैदान से अब्दुलरशीद शकूर का सलाम। पाकिस्तानी क्रिकेट टीम न्यूजीलैंड से टेस्ट सीरीज हारने के बाद अब उससे भी ज्यादा सख्त इम्तिहान का सामना करने जनूबी अफ्रीका पहुंच चुकी है। साबिक कप्तान मिसबाह उल हक से मैंने पूछा कि कितना मुश्किल दौरा है ये टीम और खास तौर पर कप्तान सरफराज अहमद के लिए।
मेरे ख्याल में सबसे ज्यादा कंसर्निंग बात जो है वो सरफराज की अपनी फॉर्म है, वो ज्यादा अफेक्ट कर रही है उसको। उसके जो रन है वो पाकिस्तान टीम के लिए बड़े क्रूशियल है उस स्टेज पे, क्योंकि मैं भी जब कप्तान रहा हूँ आप पे इतना प्रेशर नहीं होता एज ए कैप्टन, जब आप खुद परफॉर्म कर रहे होते हैं, परफॉर्मेंस नहीं होती तो फिर ऑटोमेटिकली वो टीम का प्रेशर, अपनी परफॉर्मेंस का प्रेशर, वो आपके लिए मुश्किल हो जाता है उसको हैंडल करना।
पाकिस्तान क्रिकेट बोर्ड ने इंग्लिश काउंटी लेस्टर शायर के चीफ एग्जीक्यूटिव ऑफिसर वसीम खान को मैनेजिंग डायरेक्टर मुकर्रर किया है। मैंने बर्मिंगम फोन करके वसीम खान से जानना चाहा कि इंग्लैंड छोड़कर पाकिस्तान क्यों और पाकिस्तान के क्रिकेट के लिए उनके जहन में क्या मंसूबे हैं।
ये बहुत अच्छा चैलेंज था मेरे लिए। एहसान मानी साहब से भी मिला और वो भी कह रहे थे कि हमने प्रोफेशनलाइज करना है पीसीबी को, हमारा दिल तो पाकिस्तान में है और आई एम पैशनेट अबाउट पाकिस्तानी क्रिकेट एंड ऑब्वियसली देयर इज एन अपॉर्चुनिटी नाउ टू सपोर्ट पाकिस्तानी क्रिकेट, उसको प्रोफेशनलाइज करना। पाकिस्तान अभी वो दुबई खेल रहे हैं इंटरनेशनल क्रिकेट, सो आई वुड लाइक टू ब्रिंग इंटरनेशनल क्रिकेट बैक टू पाकिस्तान एंड सपोर्ट दैट। ऑल्सो डोमेस्टिक क्रिकेट का भी वो भी प्रॉब्लम है अभी, उसको भी रिस्ट्रक्चर करना और कम्पिटिटिव बनाना उस स्ट्रक्चर को। विद द सपोर्ट ऑफ द बोर्ड एंड द स्टाफ एंड एवरीबॉडी इन पाकिस्तान वी कैन प्रोफेशनलाइज पीसीबी एंड मेक हिम वन ऑफ द मोस्ट रिस्पेक्टेड क्रिकेट बोर्ड्स इन द वर्ल्ड। सो ये मेरा काम है, ये मेरी गोल्स हैं और ये मेरी मोटिवेशन है।
पाकिस्तानी हॉकी टीम भारत में होने वाले वर्ल्ड कप में 12वीं पोजीशन हासिल कर सकी। टीम मैनेजमेंट ने इस शिकस्त का जिम्मेदार सीनियर खिलाड़ियों को करार दिया है। क्या वाकई ऐसा ही है? साबिक ओलंपियन नवीद आलम का जवाब।
हमने तो प्लेयरों को बूस्ट ही नहीं किया, हमने तो प्लेयरों के लिए उनको हमने ट्रेनिंग की तरफ तवज्जो नहीं की, उनके बेस्ट परफॉर्मेंस लेने की तरफ कोशिश नहीं की। कभी हम शोभित वालों को उनसे मिला रहे हैं, कभी हम उनको डिनर दे रहे हैं। पाकिस्तान का वाइस कप्तान कह रहा था कि हमने जितनी ट्रेनिंग हमसे हुई है, जितना हमने किया है, उतना हम रिजल्ट लेके आ गए हैं। पाकिस्तान हॉकी फेडरेशन की जो डायरेक्शन थी वो इतनी पुअर थी कि 4 साल में 6 मैनेजमेंट तब्दील और उसके बाद इस वर्ल्ड कप से पहले एक प्रोफेशनल कोच का ना होना, दोस्त नवाज पॉलिसी के ऊपर पाकिस्तान हॉकी का चलना।
सिर्फ हॉकी हारी नहीं, हॉकी बर्बाद हो गई। अभी हसन सरदार को ले लें, 2010 में वो चीफ सिलेक्टर थे, टीम वर्ल्ड कप से बाहर हो गई। आज वो चीफ कोच थे, पाकिस्तान हॉकी जो है वो दुनिया में रुसवा हो गई।
आलमी कप में पाकिस्तानी टीम तो शरीक हुई, लेकिन अफसोस के पाकिस्तान का कोई भी सहाफी वीजा ना मिलने के सबब भारत जाकर कवरेज ना कर सका। एशियन स्पोर्ट्स जर्नलिस्ट फेडरेशन के सेक्रेटरी अमजद अजीज मलिक इसे भारत की हठधर्मी करार देते हैं।
7 जर्नलिस्ट थे और तमाम के पास एक्रेडिशन भी थी और तमाम डॉक्यूमेंट्स मुकम्मल थे। हमें ये बताया गया इंडियन हाई कमीशन की जानिब से कि वो वीजे जारी नहीं कर सकते। अगर इस किस्म के वाकयात, भले चाहे हिंदुस्तान और पाकिस्तान के दरमियान में अगर ये हो रहा है या फिर किसी भी एशियन मुल्क में या दुनिया में किसी भी मुल्क में ऐसा हो, तो वहाँ पे तो खेलों के मुकाबले मुनक्कित करने ही नहीं चाहिए। क्योंकि एक तरफ तो हम मुकाबले मुनक्कित करते हैं, दोस्ती के रिश्ते मजबूत करने की बात करते हैं, और दूसरी तरफ हम अपने ही लोगों को वीजे जारी नहीं करते।
और आखिर में पाकिस्तानी नौजवान वेट लिफ्टर तलहा तालिब से चंद बातें, जिन्होंने काहिरा में होने वाली इस्लामिक वेट लिफ्टिंग चैंपियनशिप में 1 तिलाई और 2 चांदी के तमगे हासिल किए।
कॉमनवेल्थ के बाद मैंने बहुत ज़्यादा मेहनत की अल्हम्दुलिल्लाह, और उसका मुझे अल्लाह ताला ने सिला दिया है। मैंने इन मेडल्स के साथ 3 नेशनल रिकॉर्ड्स भी नए किए हैं। नेक्स्ट जोन 7 है, वो मेरा अप्रैल में है सैफ गेम नेक्स्ट ईयर, उसके लिए तैयारी कर रहा हूँ।
और इसी के साथ अब अब्दुर्रशीद शकूर को इजाज़त दीजिए।
इंडिया में रजाकारों की एक तंजीम ऐसी है जिसका मकसद ऐसे हजारों नवादरात की वापसी है जिन्हें मंदिर और दीगर असारे कदीमा से चुरा लिया जाता है। इस हवाले से दिलचस्प वीडियो bbcurdu.com पर मौजूद है, आप देख सकते हैं। प्रोग्राम के हवाले से राय देना चाहें तो बीबीसी उर्दू के फेसबुक पेज के अलावा ट्विटर पर भी दे सकते हैं। मुझसे और मेरे साथियों से सोशल मीडिया पर राबता कर सकते हैं। मेरा ट्विटर हैंडल है @nazishzafar। सरबीन यहाँ इख्तिताम को पहुँचा। आज प्रोग्राम के एडिटर थे उबैद मलिक, प्रोड्यूसर नादिया सलेमान और स्टूडियो मैनेजर इसरारुल हक। सरबीन की पूरी टीम को इजाज़त दीजिए। जाते जाते खास खास खबरें परनिया खान से।
अक्वामे मुत्तहिदा के तहत होने वाले मुज़ाकरात के नतीजे में यमन की हकूमत और होसी बागी हुदैदा में जंग बंदी के मुआहदे पर अब तक कायम है। सर्बिया के साथ बढ़ते हुए कशीदगी की वजह से कोसोवो ने अपनी फ़ौज बनाने की तैयारी कर ली है, जबकि नेटो हुकाम ने इस इकदाम को गैर ज़रूरी और बेवक कहा है। 3 दिन पहले फायरिंग के हादसे के बाद फ्रांस के बाज़ार एक बार फिर सख्त सिक्योरिटी में आवाम के लिए खुल गए, जबकि मुसल्ला अफराद चेक पोस्ट पर पहरा दे रहे हैं। बांग्लादेश के पार्लिमानी इंतखाबात से पहले हज़्ब इख्तिलाफ़ के बहुत से हामियों को हुकूमत ने गिरफ्तार करना शुरू कर दिया है, जिसकी वजह से पोलिंग के अमल के लिए खदशात पैदा हो रहे हैं। ایمنسٹی انٹرنیشنل نے کہا ہے کہ اقوام متحدہ کو چاہیے کہ وہ افریقہ میں شہریوں پر ہونے والے حملے میں اس بات کی تحقیقات کرے کہ امن قائم کرنے والے اس وقت موقع پر موجود کیوں نہ تھے۔ نومبر کے مہینے میں یورپ اور یورپین فری ٹریڈ ایسوسی ایشن کی رجسٹریشن میں 8% تک کمی دیکھنے کو ملی۔ یہ بی بی سی اردو سروس ہے۔